नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा राजीनामा, राजनीतिमा देखिएको इमानदारीको खडेरीलाई अन्त्य गर्न राजीनामा दिएको भनाई।
नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको छु, अत नेपाली कंग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु।
एमालेको अवरोधले संसद बैठक आज पनि बस्न सकिन, प्री बजेट छलफल नै नगरी भोलि नीति तथा कार्यक्रम आउने।
हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित, मतगणना जारी रहेका 3 महानगरपालिकामा एमाले नै अघि।
लिबियाका शरणार्थी बोकेको डुङ्गा भूमध्य सागरमा पल्टिँदा 20 ज्यान गयो, अरू 200 समुद्रमा डुबेको आशंका, उद्धार कार्य चल्दै।
र मलेसियासँगको मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टीम पराजित, प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले सुदूरपश्चिमाञ्चललाई हरायो।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुभएको छ। देशवासीका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले त्यस लगत्तै राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाउनु भएको छ। देशवासीका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपाली राजनीतिमा लामो समयदेखि देखिएको नैतिकताको खडेरीलाई अन्त्य गर्न आफूले राजीनामा दिएको बताउनुभयो।
कसैको कसैप्रति कुनै भरोसा नहुने र हरेकले हरेकलाई उपयोग मात्रै गर्ने आजसम्मको प्रवृत्तिले लोकतन्त्रलाई संस्थागत हुन मद्दत बिल्कुलै गरेको छैन। वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन पनि सक्दैन। दोस्रो चरणको निर्वाचन पनि यही सरकारले गराओस् भन्ने सिंहोद्देश र प्रतिपक्ष समेतको सदिच्छाप्रति म आभारी छु। तर मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको छु, अत नेपाली कंग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु। एउटा सांसदका रूपमा र एउटा नागरिकको रूपमा मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता सहित म र अहिले नै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु।
नेपाली कांग्रेससँग आलोपालो सरकार चलाउने सहमति अनुसार प्रचण्डले राजीनामा दिएसँगै अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। दाहाल गएको साउन 19 गते कांग्रेस र मधेस केन्द्रित दलको समर्थनमा संसदबाट प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो। देशवासीका नाममा सम्बोधन गर्दै दाहालले आफू प्रधानमन्त्री बन्ने बेला सामाजिक आर्थिक राजनीतिक लगायतका सबै क्षेत्रमा समस्या व्याप्त भएको र आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै यी सबै समस्याको हल भएको दावी पनि गर्नुभएको छ। संविधान कार्यान्वयनका लागि चुनाव भएको, आर्थिक क्षेत्रमा व्यापक सुधारका संकेत देखिएको र आफ्नो पालामा विकासका कामले गति लिएको प्रचण्डको भनाइ छ।
जब म प्रधानमन्त्रीको उम्मेद्वार थिएँ, एक थरी साथीहरूले संसदमा मलाई उत्तेजनापूर्वक सोध्नु भएको थियो, फास्ट ट्र्याक के हुन्छ, ओबीओआर के हुन्छ, हुलाकी मार्ग के हुन्छ। यी प्रश्न गलत थिएनन्, तर सोध्नेहरूको नियत सही थिएन। सबैजसो आर्थिक सूचकांकहरू ऋणात्मक थिए। राष्ट्रिय गौरवका ठूला आयोजनाहरूको निरन्तर अनुगमन र यो वर्ष ऐतिहासिक रूपमा पुनर्निर्माणले पाएको गति, ठूला विकास आयोजनाहरूको कार्यान्वयनमा प्रधानमन्त्री स्वयंको निरन्तर अनुगमन र हस्तक्षेप, अर्थतन्त्रलाई चलायमान बनाउने योजनाबद्ध प्रयास र लोड सेडिङको अन्त्यका कारण मुलुकका आर्थिक परिसूचकहरू निकै सकारात्मक भएका छन्। राजस्व लक्ष्यभन्दा 14% बढी उठेको छ। हामी एकातिर 24 यताकै उच्च 7.5% आर्थिक वृद्धि हासिल गर्ने दिशामा छौं भने अर्कोतिर विगत 12 यताकै सबभन्दा कम मूल्य वृद्धि कायम गरिएको छ।
चुनाव नै नहोला कि भन्ने परिस्थितिमा चुनाव भएकाले कुनै एक पार्टीले भन्दा पनि सम्पूर्ण देशले नै जितेको उहाँको भनाई छ। चुनावमा सबै दल सहभागी हुँदैनन् भन्ने हुँदाहुँदै पनि सबै दललाई ल्याएर चुनाव गराएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। छिमेकी देशसँगको सम्बन्धमा आफ्नो कार्यकालमा सन्तुलित बिन्दुमा पुगेको प्रधानमन्त्री प्रचण्डको दावी छ।
म प्रधानमन्त्री हुनु अघि सरकारको विदेश नीति विवेक भन्दा आवेगले निर्देशित देखिएको थियो। छिमेकीहरूसँगको सम्बन्ध सहज थिएन। सरकारले सुरुदेखि नै कूटनीतिक अग्रसरता लियो। यो सरकारले छिमेकीहरूसँग आपसी सम्बन्धलाई राजनैतिक, कूटनैतिक र जनस्तरसम्म सहज र सन्तुलित बनाएको छ। यसबीचमा भारतसँग खास गरी राजनैतिक सुरक्षा र सीमाना, आर्थिक सहयोग, पूर्वाधार विकास, व्यापार तथा पारवाहन, ऊर्जा तथा जलस्रोत विषयमा सहमति भएका छन्। चीन सरकारको महत्वाकांक्षी योजना वान बेल्ट वान रोड इनिसिएटिभ कार्यक्रममा सहभागी हुने सम्झौता पत्रमा हस्ताक्षर गरी नेपाल चीन सम्बन्ध र नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण पहल लिइएको छ।
आफूसँग भएको सहमति अनुसार नै राजीनामा दिएकोमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उच्च प्रशंसा गर्नुभएको छ। आज एक विज्ञप्ति निकालेर देउवाले प्रचण्डको राजीनामाले जेठ 31 गते हुने दोस्रो चरणको चुनावमा कुनै असर नगर्ने दावी गर्नुभएको छ। देउवाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको यो सहकार्य आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्दै आफूले पनि सबै राजनीतिक दलसँग गरेका सहमति पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
काँग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राजीनामा दिएपछि राजनैतिक वृत्तमा भने विभिन्न खालका प्रश्न उठेका छन्। विशेष गरी जेठ 31 गतेका लागि तोकिएको चुनाव के होला भन्ने आशंका पनि धेरैले गरेका छन्। तर प्रधानमन्त्रीले राजीनामा दिए पनि दोस्रो चरणको चुनावलाई खासै प्रभाव नपर्ने देखिन्छ। प्रकाश ढकालको रिपोर्ट।
नेपाली कंग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु र अहिले नै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु।
सत्ता साझेदार दल नेपाली कांग्रेससँग 9-9 महिना सरकारको नेतृत्व गर्ने सहमति गरेर सिंहदरबारको बागडोर सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएसँगै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। प्रतिपक्षी दलले समेत सत्ता परिवर्तन नगर्न दबाव दिइरहेका बेला दाहालले राजीनामा दिएसँगै दोस्रो चरणको चुनाव प्रभावित हुने हो कि भन्ने डर बढ़ेको छ। किनकि चुनाव आउन 3 हप्ता मात्र बाँकी रहेका बेला दलहरूको ध्यान नयाँ सरकारमा केन्द्रित हुँदा चुनाव छायामा पर्ने हो कि भन्ने आशंका उत्तिकै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले 1 हप्ताभित्र सहमतीय प्रधानमन्त्री चयनका लागि आह्वान गरिसक्नु भएको छ। सहमतीय सरकार बन्ने सम्भावना नभएको हुँदा बहुमतीय सरकार गठनका लागि अर्को हप्ता फेरि आह्वान गर्नुपर्नेछ। तर यति हुँदाहुँदै पनि पहिलो चरणको चुनाव सफलतापूर्वक गराइसक्नुभएका प्रधानमन्त्री दाहाल कामचलाउ सरकारका रूपमा रहनुहुनेछ। जसले चुनावमा जाने कि नजाने भन्ने अन्यलमा रहेका मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टीलाई समेत सहभागी गराउन र चुनावका लागि सरकारका तर्फबाट गर्नुपर्ने काम सहजै व्यवस्थापन हुने अपेक्षा गर्न सकिन्छ। त्यस्तै चुनावको प्राविधिक तथा प्रशासनिक सबै तयारी निर्वाचन आयोगले पूरा गरिसकेको छ। सरकारको नेतृत्व गर्न तम्सिएको कांग्रेस र प्रतिपक्षी एमाले समेत चुनावका पक्षमा दृढतापूर्वक उभिएका छन्। स्थानीय तहको संख्या थप्ने विषयप्रति विपक्षी एमाले रुष्ट देखिए पनि चुनाव नै सर्नेतर्फ ऊ पूर्ण रूपमा सचेत छ। आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने बाध्यता पनि कामचलाउ सरकारकै काँधमा आइपरेको छ, जसका लागि सरकारले तयारी लगभग अन्तिम चरणमा पुर्याएको छ। सरकार परिवर्तनले चुनाव नसर्ने निश्चित भए पनि यो विषयले चुनावी मैदानमा भने निकै चर्चा पाउने पक्का पक्की छ। दोस्रो चरणको चुनावमा समेत गठबन्धन बनाएर जाने तयारी गरिरहेका कांग्रेस र माओवादी केन्द्रका विरूद्ध प्रतिपक्षी एमाले सरकार फेरबदलको विषयलाई चर्को रूपमा उठाउने सम्भावना देखिन्छ।
मुख्य विपक्षी दल नेकपा एमालेको अवरोधका कारण आज व्यवस्थापिका संसदको बैठक बस्दै नबसी स्थगित भएको छ। स्थानीय तहको संख्या बढ़ाउने निर्णय फिर्ता नगरेसम्म संसद बैठक चल्न नदिने एमालेको अडानका कारण संसद भोलि 4 बजेसम्मका लागि स्थगित भएको हो। स्थानीय तहको संख्या बढ़ाउने निर्णय फिर्ता लिन माग गर्दै एमाले संसद बैठक बस्न नदिँदा प्रधानमन्त्रीले समेत सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको थियो। भोलिको संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ। हिजो र आज संसद बैठक अवरोध भएपछि प्री बजेट छलफल हुन सकेन। प्री बजेट छलफल बिना नै अब नीति तथा कार्यक्रम आउनेछ।
आर्थिक वर्ष 2074-75 बजेटमा राजस्वको दर हेरफेर नगरिने भएको छ। प्रमुख दलका शीर्ष नेताहरूबीच नयाँ बजेटमा नयाँ कार्यक्रम समावेश नगर्ने तथा राजस्वको दर हेरफेर नगर्ने सहमति भएको छ। तर बजेटको आकार बढ़ाएर एकमुष्ट पैसा राख्ने, चुनावका लागि रकम विनियोजन गर्ने र दोस्रो चरणको चुनाव सकेपछि नयाँ कार्यक्रम घोषणा गर्ने विषयमा विषयमा भने छलफल चलिरहेको छ। राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षका लागि 11 खर्ब 6 अर्बको बजेट बनाउन सीमा निर्धारण गरेको छ। भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ 15 गते बजेट ल्याउने तयारी छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आमसभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौ।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा राजीनामा, राजनीतिमा देखिएको नैतिकताको खडेरी अन्त्य गर्न राजीनामा दिएको भनाई, एमालेको अवरोधले संसद बैठक आज पनि बस्न सकेन, प्री बजेट छलफल नै नगरी भोलि नीति तथा कार्यक्रम आउने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै एमाले जितेको छ। आज सार्वजनिक भएको परिणाम अनुसार मेयरमा नेकपा एमालेका हरिबहादुर महत 23,124 मतसहित विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले महतको भन्दा 615 मत कम पाउनुभयो। हेटौँडाको उपमेयरमा नेकपा एमालेकी मीना लामा विजयी हुनुभयो। यस्तै कालीकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन्। अध्यक्षमा एमालेका धीरबहादुर विष्ट 2,460 मत ल्याएर विजयी हुनुभएको हो। यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मनशोभा बुढा निर्वाचित हुनुभएको छ। आज सार्वजनिक भएका नतिजासँगै नेकपा एमाले प्रमुख जितेका स्थानीय तहको संख्या 121 पुगेको छ। नेपाली काँग्रेसले भने 104 स्थानीय तहमा प्रमुख जितेको छ। गत 31 गते चुनाव भएका 5 ठाउँको नतिजा आउन बाँकी छ।
मतगणना जारी रहेका 3 महानगरपालिकामा एमालेकै अग्रता कायम छ। भरतपुरमा भने एमालेका मेयरका उम्मेद्वारको मतान्तर कम हुँदै गएको छ। काठमाडौँ महानगरपालिकामा एमालेका विद्या सुन्दर साक्यले नेपाली काँग्रेसका राजुराज जोशीसँग 14,000 भन्दा धेरैको मतान्तर कायम गर्नुभएको छ। पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका विद्या सुन्दर साक्यले 46,593 मत ल्याउँदा काँग्रेसका राजुराज जोशीले 32,709 मत प्राप्त गर्नुभएको छ। यस्तै विवेकशील नेपालीकी रञ्जु उपानेले 16,956 र साझा पार्टीका किशोर थापाले 12,898 मत प्राप्त गर्नुभएको छ।
यस्तै भरतपुर महानगरपालिकामा काँग्रेस माओवादी केन्द्र गठबन्धनकी रेणु दाहालले एमालेसँगको मत अन्तर 2,000 भन्दा पनि कममा झार्नु भएको छ। बिहानसम्म एमालेका देवी गेवाली भन्दा 3,001 मतले पछि रहनुभएकी दाहाल अहिले 1,961 मतले मात्र पछि हुनुहुन्छ। पछिल्लो परिणाम अनुसार देवी गेवालीले 29,368 मत पाउनु भएको छ भने रेणु दाहालले 27,407 मत ल्याउनु भएको छ। यस्तै उपमेयरमा काँग्रेसकी पार्वती शाहले 30,792 मत ल्याउनु भएको छ भने एमालेकी दिव्या शर्माले 26,587 मत ल्याउनु भएको छ। पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका मानबहादुर जीसी 9,000 भन्दा बढी मतले अघि हुनुहुन्छ। जीसीले 43,274 र नेपाली काँग्रेसका रामजी कुँवरले 34,025 मत ल्याउनु भएको छ।
ललितपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली काँग्रेसका चुरीबाबु महर्जनले आज शपथ लिएसँगै जिम्मेवारी सम्हाल्नु भएको छ। यस्तै उपप्रमुखमा विजयी भएकी गीता सत्यालले पनि ललितपुर महानगरपालिकाको कार्यालयमा पदभार सम्हाल्नुभयो। मेयर महर्जनले अब आफ्नो पहिलो काम सड़क निर्माण हुने बताउनु भएको छ। सड़क निर्माण गर्ने नाममा भ्रष्टाचार भइरहेकाले गुणस्तरीय सड़क नबनेको उहाँको भनाई छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिको प्रयास भइरहेकोले जेठ 31 गते हुने दोस्रो चरणको चुनावको उपाय र विकल्पहरूको बारेमा सुझाव दिन निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ। दोस्रो चरणको चुनावका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले सबैलाई चुनावमा सहभागी गराउने प्रयास भइरहेकाले चुनावका उपायबारे सुझाव दिन आग्रह गर्नुभएको हो। छलफलमा मुख्य निर्वाचन आयुक्त प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले जेठ 31 गते सम्पन्न हुने प्रदेश नम्बर 1, 2, 5 र 7 का 461 स्थानीय तहको चुनावको सम्पूर्ण तयारी पूरा गरेर सामग्रीहरू जिल्लामा पनि पुर्याइसकेकोले सम्भावना र विकल्प नखोज्न आग्रह गर्नुभएको थियो। आयोगले 461 स्थानीय तहमा चुनावको तयारी रहेको र जेठ 31 गते 461 तहमा चुनाव हुने बताउनुभयो। सरकारले पछि थप गरेका 22 स्थानीय तहमा कसरी चुनाव गर्ने भन्ने बारेमा आयोगले केही निर्णय गरेको छैन।
सरकारले भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले आज विज्ञप्ति निकालेर ललितपुरको जावलाखेलमा भोलि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक विदा दिएको जानकारी दिएको हो। मच्छिन्द्रनाथको भोटो देखाउने दिन काठमाडौँ उपत्यकामा विदा दिने चलन छ।
व्यवस्थापिका संसदको आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले नेपाल आयल निगमले कर्मचारीलाई वितरण गर्न लागेको बोनस विकासका काममा लगाउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले बोनस छुट्याउने कार्य उचित न्यायसंगत र जवाफदेहीपूर्ण नभएकोले बोनसका लागि छुट्याइएको रकम कानूनी प्रक्रिया पूरा गरी निगमको भौतिक पूर्वाधार विकासमा लगाउन वा मूल्य स्थिरीकरण कोषमा जम्मा गर्न पनि निर्देशन दिएको छ। यस्तै बैठकले नेपाल आयल निगमका सम्पूर्ण कारोबारहरू खुल्ने आमदानी खर्च राजस्व दाखिला ऋण भुक्तानीको तरिका अवस्था बैंक खाताको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ। बोनस ऐन र सम्बन्धित विषयमा छलफल गर्न उपसमितिको बैठकले अर्थ मन्त्रालयका सचिव र महालेखा परीक्षकको कार्यालयका सचिव सहित सम्बन्धित अधिकारीहरूलाई अर्को बैठकमा बोलाएर छलफल गर्ने भएको छ।
दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो आर्थिक वर्षको शुरूआतमै जिल्लाका बासिन्दाका लागि छुट्याएको सेयर वितरण गर्ने भएको छ। आयोजनाले 3 वर्ष अघि नै सेयर वितरण गर्ने तयारी गरेको भए पनि मजदूरहरूको आन्दोलन, भूकम्प, स्थानीय चुनाव लगायतका कारण सेयर वितरण रोकिएको थियो। आयोजनाका प्रवक्ता डाक्टर गणेश नेउपानेले छिटोभन्दा छिटो सेयर जारी गर्न र सेयर लगानीमा स्थानीय बासिन्दाको सहभागितालाई बढाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। सेयर वितरणका लागि दोलखाका बासिन्दा को नागरिकता, जन्मदर्ता, विवाह दर्ता र 2064 सालभित्र बसाई सराई गरी आएको प्रमाणपत्र मुख्य आधार मानिएको आयोजनाले जनाएको छ।
नेपाल पत्रकार महासंघको 25 महाधिवेशन असार 22 र 23 गते काठमाडौँमा हुने भएको छ। महासंघको आज बसेको पूर्ण बैठकले व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने मूल नारा सहित असार 22 र 23 गते प्रज्ञा भवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि जेठ 20 गते महाधिवेशन गर्ने भनिएकोमा चुनावका कारण असारको 22 र 23 गतेलाई सारिएको हो। महासंघले चुनावका क्रममा विभिन्न पक्षबाट पत्रकारलाई धम्क्याउने, दुर्व्यवहार गर्ने तथा सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरिएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ।
बुटवलको एउटा औषधि गोदाममा आग लागि हुँदा झण्डै 8 करोड़ रुपियाँ बराबरको क्षति भएको छ। बुटवल उपमहानगरपालिकाको खेम इन्टरप्राइजेज र उमी फर्मामा गैराती लागेको आगोले गोदाममा भएका सबै औषधि जल्दा 8 करोड़ रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। हिजो बेलुकी लागेको आगो बिहान मात्रै नियन्त्रणमा आएको थियो। आगलागि भएको घरको 4थो तलामा सुतेका 6 जना भने हाम फालेर छिमेकीको छतबाट बाहिर निस्किएका थिए।
सिराहामा हुकिङ गरी बिजुली चोर्ने 26 जनालाई पक्रिएर जरिवाना तिराइएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लाहानले विद्युत चोरी तथा चुहावट गर्ने 26 जनालाई पक्राउ गरी 1,43,000 रूपियाँ जरिवाना तिराएको छ। प्राधिकरण लाहान वितरण केन्द्रका प्रमुख माधव प्रसाद यादवका अनुसार पक्राउ परेकाबाट 26 थान पानी तान्ने मोटर, 1 थान पंखा, मेसिन, टिभी लगायत सामग्री बरामद गरिएको यादवले बताउनुभयो।
अवैध विदेशी मुद्रासहित प्रहरीले काठमाडौँबाट एकजना स्वीडिश नागरिकलाई पक्रेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टर्किस एयरलाइन्सको विमानबाट स्वीडेन जान लागेका सारा सुरा सलमान 48,000 अमेरिकी डलरसहित पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301।
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र फोन 422-2176-410-2063
टोल फ्री नम्बर 1660-1-000-19।
हामी सँगसँगै भविष्यमा हामी सँगसँगै व्यवसायमा हामी सँगसँगै विकासमा
हामी सँगसँगै
सनराइज बैंक राइजिंग टू सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। गुल्मीमा अवकाश प्राप्त भारतीय भूतपूर्व सैनिक एवं कर्मचारीहरूको लागि झण्डै 1,15,00,000 रूपियाँ पेन्सन वितरण गरिएको छ। सदरमुकाम तमघासमा वैशाख 28 गतेदेखि सञ्चालन गरिएको क्याम्प 13 दिनसम्म चलेको थियो। हरेक वर्षको दुई पटक 6-6 महिनामा वितरण गरिँदै आएको पेन्सन लिनका लागि गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रुकुम, रोल्पा र डोल्पा लगायतका जिल्लाबाट झण्डै 7,000 भूतपूर्व सैनिक र कर्मचारीहरू गुल्मी आएका सोल्जर्स बोर्ड गुल्मीले जनाएको छ। पेन्सन वितरणका लागि बैंकको प्रयोग गर्न छाडेर भारत सरकारले आफ्नो प्रभाव देखाउनकै लागि अझै पनि नेपालका विभिन्न ठाउँमा पेन्सन क्याम्प सञ्चालन गर्दै आएको छ।
परिचय पत्र नलिकन यार्सागुम्बा टिप्न लेकतिर गएपछि अनुगमन शुरू भएको छ। संरक्षण क्षेत्र दार्चुलाका कर्मचारी र प्रहरी अनुगमनका लागि लेकतिरै गएका हुन्। दैलेखको ब्यास, राप्ला, सितोला, खण्डेश्वरी, घुसा गरी चारवटा टोली अनुगमनका लागि लेकतिर गएका छन्।
जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरण गर्न दाङका किसानलाई मोबाइल फोन वितरण गरिएको छ। कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रम अन्तर्गत कृषि मौसम र जलवायु सम्बन्धी जानकारी दिन सिम कार्ड सहित 66 किसानलाई मोबाइल फोन वितरण गरिएको हो। कृषि विकास मन्त्रालय अन्तर्गत कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन इकाईले मोबाइल फोन वितरण गरेको हो।
रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाका बजारमा पुग्न थालेपछि माग बढ़न थालेको छ। नवदुर्ग अल्लो धागो तथा कपड़ा उद्योग इरिवाङ रोल्पाको अल्लोबाट उत्पादन गरेका जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेका उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले जानकारी दिनुभयो। काँचो कपड़ादेखि वस्तु निर्माणसम्म गर्ने उद्योगले वार्षिक 4,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गर्ने गरेको डाँगीले बताउनुभयो। उत्पादन गुणस्तरीय भएका कारण माग बढ़ेकाले त्यही अनुसार सामान पुर्याउन भनी नसकिएको अध्यक्ष डाँगीको भनाइ छ।
विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको अनन्तपुर मन्दिर जीर्णोद्धार शुरू भएको छ। भूकम्पका कारण मन्दिरमा क्षति भई भत्किने स्थितिमा पुगेपछि पुरातत्व विभागले केही भाग भत्काएर जीर्णोद्धार गर्न लागेको हो। अनन्तपुर मन्दिरको रेखदेख तथा संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले खर्चको अभावमा मन्दिर जीर्णोद्धार गर्न नसकेकोले विभागले जीर्णोद्धार गर्न लागेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज पनि बढ़ेको छ। हिजो 10 अंकले बढ़ेको नेप्से आज भने 3.07 अंकले बढ़ेर 1629.58 बिन्दुमा पुगेको हो। होटल समूह बाहेक अरू सबै समूहको परिसूचक बढ़ेको दिन आज सबैभन्दा धेरै बीमा समूह 20.73 अंकले बढेको छ। आज 69.5 करोड़ रूपियाँको शेयर कारोबार भएकोमा सबैभन्दा धेरै ललितपुर फाइनान्स कम्पनीको 5.28 करोड़ रूपियाँ बराबरको प्रमोटर शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको 10 महिने कार्यकालको समीक्षा गर्दै फेसबुकमा मदन भण्डारीले लेख्नु भएको छ, उखान तुक्काले देश पक्कै चल्दैन। नाकाबन्दीको समयमा केपी ओलीले जुन साहस देखाउनुभयो त्यो एकदमै प्रशंसनीय छ। प्रचण्डको कार्यकाल औसतभन्दा एक कदम माथि रह्यो किनकि उहाँले जे गर्नुभयो त्यो अरूले सोचेका पनि थिएनन्। नसोचेको मान्छेले बढी काम गर्यो भने पक्कै नै प्रशंसा पाउँछ। हुन त उहाँको समयमा 2-3 अति नै विवादास्पद निर्णय नभएको होइन।
दिपेन्द्र ढुङ्गाना फेसबुकमा लेख्नुहुन्छ, राम्रो राजनीतिक अभ्यास हुँदाहुँदै पनि समय सापेक्ष हुन सकेन, नजिकै गरेको चुनावलाई कुनै असर नभए राम्रो हुने थियो।
जनक कार्की फेसबुकमै लेख्नुहुन्छ, नैतिकताको आधारले र सहमति अनुसार चल्नु भएकोमा प्रधानमन्त्रीज्यूलाई धन्यवाद, तर चुनावपछि राजीनामा दिनुभएको भए साह्रै राम्रो हुने थियो, हजुरको जिम्मेवारी सबै पूरा हुने थियो, आधा बाटोमै छोडेर जानु भनेको जिम्मेवारीदेखि डराउनु जस्तै हो, एउटै देशमा 2 चरणमा चुनाव किन भए त।
तर डेकेन्द्र राज आचार्य लेख्नुहुन्छ, प्रधानमन्त्रीको राजीनामालाई उहाँको कमजोरीसँग मात्र दाँच्नु अन्यायपूर्ण हुन्छ, बरू सिंहदरबारका हरेक अधिकार गाउँ नगरमै पाउनबाट वञ्चित नेपालीलाई फेरि गाउँबाटै पाउने अवसर दिलाउन 20 वर्षदेखि रोकिएको स्थानीय निकायको निर्वाचन गराउन प्रमुख जिम्मेवारीको भूमिका खेलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद।
एकेन्द्र फडेरा ट्वीट गर्नुहुन्छ, प्रचण्डलाई सफल वा असफल प्रधानमन्त्री जे भने नि उहाँको कार्यकालमा लोडसेडिङ अन्त्य र स्थानीय चुनाव जस्ता विभिन्न सकारात्मक काम भएकै हुन्।
अनि विफल लामिछानी फेसबुकमा ठट्यौली पारामा लेख्नुहुन्छ, 9 महिनामा बच्चा जन्मन ढिलो होला तर प्रधानमन्त्री चाहिँ फ्याट फ्याटी जन्मिने के।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रितु थेबे र मदन पौड्याल। नेपाल दर्पणमा अब विदेशका खबर। लिबियाका शरणार्थी बोकेको डुङ्गा भूमध्य सागरमा पल्टिँदा 20 जनाको ज्यान गएको छ, अरू 200 जना समुद्रमा डुबेका छन्। लिबियाबाट 500 जना शरणार्थी बोकेर इटली जान लागेको डुङ्गा पल्टिँदा 20 जनाको ज्यान गएको र अन्यको उद्धार भइरहेको बीबीसीले जनाएको छ। डुबेकाहरूलाई उद्धार गर्न सेनाका हेलिकप्टर र अत्याधुनिक डुङ्गा परिचालन गरिएको पनि बीबीसीले जनाएको छ। भूमध्य सागरको कानूनी रूटबाट इटली जान लागेको डुङ्गा बढी भार भएर पल्टिएको अधिकारीहरूले जनाएका छन्। यो रूट हुँदै यो वर्ष मात्रै झण्डै 50,000 शरणार्थी इटली पुगेका र झण्डै 1400 जना समुद्रमा डुबेका संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले जनाएको छ।
बेलायतको म्यान्चेस्टरमा 22 जनाको ज्यान जाने गरी आक्रमण गर्ने आक्रमणकारीको पहिचान भएको छ। लिबियाका 22 वर्षीय सलमान रमदान आबदीले म्यान्चेस्टर एरिनामा आत्मघाती विस्फोट गराएको खुलेको म्यान्चेस्टरका प्रहरी प्रमुख कन्स्टेबल इएन हफकिन्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। आक्रमणकारीको घर, कलेज र उनले काम गर्ने ठाउँको पनि पहिचान खुलेको छ। आक्रमणकारी आबदी लिबियाबाट शरणार्थीका रूपमा बुवा आमासँग बेलायत आएका थिए। म्यान्चेस्टरमा धेरैजसो लिबियाबाट आएकाहरूको बसोबास रहेको र आक्रमणकारी आबदीको घरमा केही दिन अघि लिबियाको झण्डा फहराइएको देखिएको पनि प्रहरीले जनाएको छ। सोमबार राति म्यान्चेस्टर एरिनामा सांगीतिक कार्यक्रम भइरहेका बेला आक्रमण हुँदा 22 जनाको ज्यान गएको थियो भने 60 जना घाइते भएका थिए। आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट आईएसले लिइसकेको छ। 1 जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बेलायती प्रहरीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मलेसियासँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ। सुभान रंगशालामा आज भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टीम 4-1 पराजित भएको हो। खेलको तेस्रो मिनटमै गोल खाएर पछि परेको नेपालका तर्फबाट कप्तान सजना राणा मगरले सान्त्वना गोल गरिन्। यसअघि अस्ति सोमबार भएको पहिलो मैत्रीपूर्ण खेल 1-1 बराबरीमा सकिएको थियो। 2 महिनापछि हुने एसियन कप फुटबलको तयारीमा रहेको मलेसियाको निम्तोमा नेपाली महिला टोली 2 मैत्रीपूर्ण खेल खेल्न मलेसिया गएको थियो।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। किर्तिपुरमा भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई 7 विकेटले हराएको हो। सुदूरपश्चिमाञ्चलले दिएको 171 रनको लक्ष्य पुलिसले 24 ओभर 3 बलमा 3 विकेट गुमाएर भेटायो। पुलिसलाई जिताउन अमित श्रेष्ठले 75, दिलीप नाथले 40 र दिपेन्द्र सिंह ऐरीले 27 रन बनाए। यसअघि त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले 48 ओभर 4 बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। उसका लागि ज्ञानेन्द्र कुँवर, कुमारको ज्ञानेन्द्र कुमारले 49, भीम कार्कीले 28 र सन्तोष भट्टले 25 तथा रोशन नेपालीले 21 रन बनाए। पुलिसका सुशील कणेलले 5 तथा ललित भण्डारीले 3 विकेट लिए। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा राजीनामा, राजनीतिमा देखिएको इमान्दारिताको खडेरीलाई अन्त्य गर्न राजीनामा दिएको भनाई।
एमालेको अवरोधले संसद बैठक आज पनि बस्न सकेन। प्री बजेट छलफल नै नगरी भोलि नीति तथा कार्यक्रम आउने।
हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेको जित। मतगणना जारी रहेका 3 महानगरपालिकामा एमाले नै अघि।
लिबियाका शरणार्थी बोकेको डुङ्गा भूमध्य सागरमा पल्टिँदा 20 ज्यान गयो। अरू 200 समुद्रमा डुबेको आशंकामा उद्धार कार्य चल्दै।
र मलेसियासँगको मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टीम पराजित। प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले सुदूरपश्चिमाञ्चललाई हरायो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।